नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्याण्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.npमा लगअन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
भोलि हुने उपनिर्वाचनमा रामबहादुर थापालाई विजयी गराउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको अपील, विपक्षमा उभिएर मत खसाउने काम कल्पना बाहिरको कुरा भएको भनाई। 348 मतदाता रहेको बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा। मतदाता परिचय पत्र, नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न सकिने। उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा अक्सिजन सेवा सहितको 51 शैयाको निशुल्क कोविड आइसोलेसन केन्द्रको शुभारम्भ। 8 होल्डिङ सेन्टर स्थापना गर्न बजेट छुट्याइसकेकाले निर्माण चाँडै हुने जानकारी। एमाले कार्यदलको दोस्रो बैठक जारी, पार्टीको आन्तरिक विवाद समाधान गर्ने विश्वास। आज थप 8173 जनामा कोरोना संक्रमण पुष्टि। अहिले देखिएको कोविड तेस्रो नयाँ भेरिएन्ट सर्ने दर उच्च रहेको मन्त्रालयको भनाई।
नयाँ प्रजातिका कोरोना भाइरस सर्ने दर विभिन्न देशमा उच्च रहेको छ।
अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। र आज एकै दिन 13 अन्तर्राष्ट्रिय उडान। नेपाल भारत बीच भएको इयर बबल सम्झौता अनुरूप सातामा 2 उडानको निरन्तरता लगायतका सामग्री प्रसारण गर्नेछौ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापालाई विजयी गराउन अपील गर्नुभएको छ। आज एक अपील जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भोलि बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा रामबहादुर थापालाई विजयी गराउन अपील गर्नुभएको हो। गत फागुन 23 नेकपा एमाले पुनस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व हुने अध्यक्ष ओलीको भनाई छ। उहाँले पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्छ नै, सँगसँगै 2075 साल जेठ 3 एकीकरण भएको तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूल प्रवाह हो भन्ने पुष्टि पनि भएको बताउनुभयो। भोलि हुने उपनिर्वाचनमा एमाले उम्मेद्वार थापा नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको उल्लेख गर्दै अध्यक्ष ओलीले थापाको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने बताउनुभयो। प्रधानमन्त्री एवं अध्यक्ष ओलीले यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउन समेत आग्रह गर्नुभएको छ। अध्यक्ष ओलीले जनप्रतिनिधिहरू पार्टीका तर्फबाट उम्मेद्वार बनेको र पार्टीका सयौं कार्यकर्ताहरू र हजारौं मतदाताहरूको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएको उल्लेख गर्नुहुँदै निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणा पत्रमा उल्लेख गरिएका विषयहरू जसरी पनि पूरा गरी छाड्ने जनतामाझ प्रतिबद्धता गरेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सबैले पार्टी सदस्यता लिँदा विभिन्न तहका जिम्मेवारी वहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हित विपरीतका काम नगर्ने शपथ लिइआएको र आफ्नै शपथ कुन स्वार्थ के कारण वा कस्तो बाध्यताले हामी पालना नगर्ने बिन्दुमा पुग्छौं, पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन। प्रत्येक चुनौतीपूर्ण घड़ीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरूप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो भन्नुभयो। उहाँले अग्रजहरूले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवं विश्वासको जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरूबाट कमजोर पार्ने प्रयासहरू पनि हुँदै आएको भन्नुहुँदै ती सबै प्रयासलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको बताउनुभयो। उहाँले अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत शुरू भइसकेको बताउनुभयो। यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो। उहाँले भन्नुभयो, पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो। यस्ता प्रविधि बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् भन्नुभयो। एकताबद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने र यस निर्वाचनमा पार्टीका उम्मेद्वार रामबहादुर थापालाई मतदान गरी विजय बनाउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो। भोलि बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि निर्वाचन हुँदैछ। यसैगरी जेठ 17 गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि पनि मतदान हुनेछ। उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वारको पक्षमा मतदान गर्न पार्टीको तर्फबाट महासचिवद्वारा यस अघि नै जनप्रतिनिधिहरूलाई व्हिप जारी भइसकेको छ।
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भोलि बिहान 9 बजेदेखि अपरान्न 3 बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ स्वतन्त्र मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनमा बागमती प्रदेश सभा सदस्य 110 र प्रदेशसभा अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख 238 गरी 348 मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुरूप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ। निर्वाचन प्रयोजनका लागि निर्वाचन आचार संहिता अनुसार यही जेठ 3 गते राति 12 बजेपछि मौन अवधि शुरू भइसकेको छ। निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारवाही गर्न सकिने र आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ। निर्वाचन आचार संहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्याउन आयोगले सबैमा आग्रह गरेको छ। जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ। हेटौडा नगरपालिका 4 स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको 3 केन्द्रमा मतदान हुनेछ। केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोविड संक्रमित मतदाताका लागि बेग्ला बेग्लै मतदानको व्यवस्था मिलाइएको छ। उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचय पत्र, नागरिकता वा राष्ट्रिय परिचय पत्र लगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचक मण्डलको अन्तिम मतदाता नावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्नेछन्। स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन 2076 आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारलाई मतदान गर्ने निर्णय गरेको छ। एमालेका उम्मेद्वार रामबहादुर थापाका पक्षमा मतदान गर्न राप्रपाले मतदातालाई विज्ञप्ति मार्फत जानकारी गराएको छ।
उप प्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सेवासहितको 51 शैयाको निशुल्क कोविड आइसोलेसन केन्द्रको शुभारम्भ गर्नुभएको छ। माडबढ़ी सेवा समितिले काठमाडौँको गौशालामा शुरू गरेको आइसोलेसन केन्द्रको उप प्रधानमन्त्री पोखरेलले आज शुभारम्भ गर्नुभएको हो। माडबढ़ी सेवा समितिले नेपाल भारत मैत्री अस्पतालसँगको सहकारीमा शुरू गरेको अक्सिजन सेवासहितको 51 शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निशुल्क व्यवस्था गरिएको माडबढ़ी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उप प्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो। उप प्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्नुहुँदै माडबारी सेवा समितिको प्रशंसा गर्नुभयो। 300 सयसम्म सञ्चालन गर्न सकिने यस आइसोलेसन केन्द्रलाई पूर्ण रूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो। उप प्रधानमन्त्री पोखरेलले 7 वटै प्रदेशमा 7 वटा र काठमाडौँमा एउटा गरी 1000 क्षमताका 8 वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरू गर्ने उहाँले जानकारी दिनुभयो।
यो चाहिँ होल्डिङ सेन्टरहरू, यो चाहिँ सेमी पर्मानेन्ट टाइपको होल्डिङ सेन्टरहरू 7 वटा प्रदेशमा 7 ठाउँमा र काठमाडौँ उपत्यकामा एउटा 1000 क्यापेसिटीको त्यो निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ। त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको छ र अब निर्माणको काम नेपाली सेनाले ती 8 ठाउँमा निर्माण कार्य प्रारम्भ गर्दैछ। हामीहरू यो सेमी पर्मानेन्ट भन्नाले यसको लागि मात्रै होइन, जरुरत पर्दा अरू खालका त्यस्ता आपद विपदमा पनि प्रयोग हुन सक्ने ती सेन्टरहरू निर्माण गर्दैछौँ। देशका 86 ठाउँमा त्यो टेस्ट गर्ने ल्याबहरू इस्टाब्लिस गरेका छौँ। कोभिडको उपचार गर्ने हस्पिटलहरू हामीले केन्द्रदेखि प्रदेश स्थानीय तहसम्म पनि इस्टाब्लिस गरेका छौँ। हो, अहिले दोस्रो लहरमा जो नयाँ चुनौती आयो, त्यो चुनौती खास गरी अक्सिजनसित सम्बन्धित, त्यसको जोरजाम सुरुदेखि हामीले राम्ररी गर्न भ्याएनौँ, सकेनौँ, जानेनौँ। त्यो त्यसले एउटा हाहाकार मचाएको छ। कतिपय ठुला ठुला अस्पतालहरू छन्, ती अस्पतालसित अन्योन्याश्रित रूपमा गाँसिएको अक्सिजन प्लान्टहरूको अभावले गर्दा पनि एउटा हाहाकार सिर्जना भएको छ। तर म सबै साथीहरूलाई, यहाँ उपस्थित हुने साथीहरूलाई भन्न चाहन्छु, हामी त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्न चाहन्छौँ। यसको लागि सरकारले अरू सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, यो सङ्क्रमणबाट जनतालाई बचाउने कुरा, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो।
उहाँले सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनु हुँदै अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामग्री खरिद गर्न मन्त्री परिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिनुभयो। उप प्रधानमन्त्री पोखरेलले कोरोना विरूद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरिसकेको बताउनुभयो।
नेकपा एमाले कार्यदलको बैठक अहिले बसिरहेको छ। कार्यदलको हिजो बसेको पहिलो बैठकले मुख्य 3 विषयमा निर्णय गरेको थियो। विशेष गरी पार्टीको आन्तरिक विवाद समाधान एवं पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचार संहिता तुरन्त तय गर्ने, पार्टीमा देखिएका समस्या समाधान गरी पार्टी एकताबद्ध बनाउन सम्पूर्ण पार्टी पंक्तिमा सहयोगको अपील गर्ने र पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तर्विरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरिएको थियो। आजको बैठकले यिनै विषयलाई निरन्तरता दिने कार्यदलका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य सुभाष चन्द्र नेङमाङले जानकारी दिनुभयो।
नेपालमा आज थप 8173 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट 8064 र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा 109 गरी 8173 जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै 7189 जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। पछिल्लो 24 घण्टामा देशभरि 246 जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भेटिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट 3 प्रजातिका भएको जनाएको छ। अहिले देखिएको तेस्रो नयाँ भेरिएन्ट विभिन्न देशमा गरिएको अनुसन्धानबाट सर्ने दर उच्च रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
नयाँ भेरिएन्ट B.1.617 का पनि नयाँ 3 प्रजातिहरू छन्। ती हुन् B.1.617.1, B.1.617.2 र B.1.617.3, जुन एक अर्कामा अलिकति फरक रहेका छन्। यो नयाँ प्रजातिका कोरोना भाइरस सर्ने दर विभिन्न देशमा उच्च रहेको छ। यस प्रकृतिका संक्रमण भएका व्यक्तिहरूमा संक्रमणको जोखिम पनि बढी पाइएको छ। जसलाई संक्रमण भइरहेको छ जटिलता पनि अलि बढी हुने पाइएको छ। हालसम्म हामीलाई प्राप्त जानकारी अनुसार नयाँ प्रजातिको भाइरसलाई पनि यो खोप प्रभावकारी नै छ।
उहाँले यो संक्रमण भएमा जोखिम र जटिलता बढी हुने र दुवै खोप लगाएकालाई भने सिकिस्ता बिरामी र मृत्यु हुने दर कम रहेको जानकारी दिनुभयो। संक्रमणबाट जोगिन 3 लेयर भएको मास्क लगाउने, हावा ओहोर दोहोर हुने ठाउँमा बस्ने, भीड़भाड़मा नजान प्रवक्ता डाक्टर गौतमले अनुरोध गर्नुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा काहीँ कतै यस्तो गर्ने गरिएको भए नगर्न नगराउन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएका कारवाही गरिने जानकारी दिनुभयो। मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकता अनुसार उपलब्ध गराएको जनाइएको छ। अस्पतालमा पुगेका अक्सिजन सिलिन्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वत जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन 13 अन्तर्राष्ट्रिय उडान भएका छन्। विभिन्न एयरलाइन्सका उद्धार, चार्टर, मेडिकल र एयर बबल गरी 13 उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज नेपाल वायु सेवा निगमको सबैभन्दा बढी 7 र हिमालयन एयरलाइन्सको 4 उडान तालिका रहेको छ। नेपाल एयरलाइन्सले चीनको बेजिङ, सेन्जेनमा सामान 1 तथा साउदी अरबियाका दमाममा 2 उडान र रियादमा 1 उडान भर्ने कार्यतालिका छ। भारतको नयाँ दिल्लीमा नियमित 1 उडान हुनेछ। यस्तै हिमालयन एयरलाइन्सले चीनको कुनमिङमा 3 र दमाममा 1 उडान भर्ने तालिका छ। सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर सर्भिसको काठमाडौँ दिल्ली उडान भएको छ। हिजो 11 उडान निर्धारण गरिएको थियो। आन्तरिक तर्फ हेलिकप्टर कम्पनी तथा एयरलाइन्सका गरी 10 उडान सञ्चालन हुनेछन्। निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उद्धार, चार्टर र कार्गो उडान भइरहेका छन्। अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ 17 गतेसम्म लम्बिएको छ। कोविड महामारी नियन्त्रणका लागि सरकारले वैशाख 23 गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो। आन्तरिक उडान पनि वैशाख 16 गतेदेखि स्थगित छ। यो बीचमा नेपाल र भारत बीच भएको इयर बबल सम्झौता अनुरूप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ। उक्त सम्झौता अनुरूप सातामा 2 उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फ 10 हेलिकप्टर कम्पनी सहित 19 वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रिय स्तरमा 3 नेपाली सहित 20 वायु सेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन्।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यहीँ सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सुरज आचार्य, साथी सरोज रिजाल र म कल्पना दाहाल पनि विदा माग्छु। नमस्कार।